الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. مدنی چینل کے ناظرین پروگرام دیکھ رہے ہیں قرآن پاک ترجمہ و تفسیر کے ساتھ. الحمدللہ ہم ترتیب وار قرآن کی آیتیں، اس کا ترجمہ، تفسیر وغیرہ سرات الجنان کتاب سے سن رہے ہیں. اللہ پاک قرآن کے حق کو حق جاننے، اس پر عمل کرنے، باطل کو باطل سمجھنے اور اس سے بچنے کی توفیق عطا فرمائے. نبی کریم صلی اللہ علیہ وآلہ وسلم پر درود و سلام پڑھنے کے بہت سے فوائد و فضائل ہیں. خود ارشاد فرماتے ہیں کہ تم مجھ پر درود پڑھو، اللہ تم پر رحمت بھیجے گا. صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وآلہ وسلم. سورہ اعراف کا درس جاری تھا، آیت نمبر 28 سے آج ہم اپنے درس کو آگے بڑھائیں گے. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. وَإِذَا فَعَلُوا فَاحِشَةً قَالُوا وَجَدْنَا عَلَيْهَا آبَاءَنَا وَاللَّهُ أَمَرَنَا بِهَا قُلْ إِنَّ اللَّهَ لَا يَأْمُرُ بِالْفَحْشَاءِ أَتَقُولُونَ عَلَى اللَّهِ مَا لَا تَعْلَمُونَ. آسان ترجمہ قرآن، کنز العرفان. اور جب کوئی بے حیائی کرتے ہیں تو کہتے ہیں کہ ہم نے اپنے باپ دادا کو اسی پر پایا تھا اور اللہ نے بھی ہمیں اسی کا حکم دیا ہے. اے حبیب، تم فرماؤ، بے شک اللہ بے حیائی کا حکم نہیں دیتا، کیا تم اللہ پر وہ بات کہتے ہو جس کی تمہیں خبر نہیں؟ ناظرین اکرام، اس آیت میں لفظ آیا فاحشہ، یعنی بے حیائی. اس سے کیا مراد ہے؟ اس میں مختلف اقوال ہیں. حضرت عبداللہ بن عباس اور حضرت مجاہد رضی اللہ عنہم فرماتے ہیں کہ اس سے مراد زمانہ جاہلیت کے مرد و عورت کا بے لباس ہو کر کعبے کا طواف کرنا مراد ہے. حضرت عطا رحمت اللہ علیہ کا قول ہے کہ بے حیائی سے مراد شرک ہے. اور حقیقت یہ ہے کہ ہر قبیح فعل اور تمام صغیرہ و کبیرہ گناہ اس میں داخل ہیں. اگرچہ آیت خاص بے لباس ہو کر طواف کرنے کے بارے میں آئی ہے، جب کفار کی ایسی بے حیائی کے کاموں پر ان کی مذمت کی گئی تو اس پر انہوں نے اپنے قبیح افعال کے دو عذر بیان کیے. ایک تو یہ کہ انہوں نے اپنے باپ دادا کو یہی کام کرتے پایا، لہٰذا یہ بھی ان کی اتباع کرتے ہیں. اس عذر کا بار بار قرآن میں رد کر دیا گیا کہ یہ اتباع تو جاہل و بدکار کی اتباع ہوئی اور یہ کسی صاحب عقل کے نزدیک جائز نہیں. اتباع تو اہل علم و تقویٰ کی جاتی ہے، نہ کہ جاہل گمراہ کی. پھر ان کا دوسرا عذر یہ تھا کہ انہیں اللہ پاک نے ان کاموں کے کرنے کا حکم دیا ہے، یہ محض بہتان اور افتراء تھا. چنانچہ اللہ پاک نے اس کا رد فرمایا اور فرمایا کہ حبیب صلی اللہ علیہ وآلہ وسلم، تم جواب میں فرماؤ، بے شک اللہ پاک بے حیائی کا حکم نہیں دیتا، کیا تم اللہ پاک پر وہ بات کہتے ہو جس کی تمہیں خبر نہیں؟ اللہ پاک نے بے حیائی کا نہیں بلکہ ان چیزوں کا حکم دیا ہے جو مزید پھر اگلی آیت میں آ رہی ہیں. اللہ پاک نے فرمایا، قل امر ربی بالقسط واقیموا وجوہکم عند کل مسجد وادعوہ مخلصین له الدین کما بدأکم تعودون. آسان ترجمہ قرآن، کنز العرفان. تم فرماؤ، میرے رب نے عدل کا حکم دیا ہے اور یہ کہ ہر نماز کے وقت تم اپنے منہ سیدھے کرو اور عبادت کو اسی کے لیے خالص کر کے اس کی بندگی کرو، اس نے جیسے تمہیں پیدا کیا ہے ویسے ہی تم پلٹو گے. ناظرین اکرام، اس آیت مبارکہ میں اللہ پاک نے اب ان باتوں کا حکم دیا جو وہ چاہتا ہے. سب سے پہلے تو اللہ پاک نے فرمایا کہ قسط یعنی عدل یہ کرو، اور قسط کے اور بھی کئی معنی ہیں. ایک تو معنی ہے حصہ، ایک ہے عدل و انصاف، ایک معنی ہے ظلم، ایک ہے درمیانی چیز یعنی جس میں افراط و تفریط یعنی کمی و زیادتی نہ ہو. اکثر مفسرین کے نزدیک یہاں آیت میں قسط عدل و انصاف کے معنی میں ہے، اور یہ لفظ بہت سی چیزوں کو شامل ہے. عقائد میں عدل و انصاف کرنا، عبادات میں عدل کرنا، معاملات میں عدل کرنا، بادشاہ کا عدل کرنا، فقیر کا انصاف کرنا، اپنی اولاد، رشتہ داروں اور اپنے نفس کے معاملے میں عدل کرنا، یہ سب اس میں داخل ہے. پھر اس آیت میں فرمایا اور تم اپنے منہ سیدھے کرو. مفسرین نے اس آیت کے مختلف معنی بیان فرمائے ہیں. امام مجاہد اور مفسر سدی کا قول ہے کہ اس آیت کا معنی یہ ہے کہ تم جہاں بھی ہو نماز کے وقت اپنے چہرے کعبے کی طرف کر لو. امام ضحاک رحمۃ اللہ علیہ فرماتے ہیں اس کا معنی یہ ہے کہ جب نماز کا وقت آئے اور تم مسجد کے پاس ہو تو مسجد میں نماز کے لیے آ جاؤ، اور تم میں سے کوئی یہ نہ کہے کہ میں اپنی مسجد میں یا اپنی قوم کی مسجد میں نماز ادا کروں گا. اور ایک قول یہ ہے کہ اس کا معنی یہ ہے کہ تم اپنے سجدے خالص اللہ کے لیے کرو. پھر مزید فرمایا مخلصین لہ الدین، خالص اس کے بندے ہو کر، یعنی اللہ پاک کی عبادت میں اخلاص پیدا کرو. اور اخلاص کا معنی یہ ہے کہ اللہ پاک کی عبادت سے صرف اس کی رضا हासिल करने की नीयत की जाए और उसके हुक्म को पूरा करने की नीयत की जाए, इसमें किसी को दिखाने या सुनाने की नीयत ना हो और कोई भी उस अमल में शरीक ना हो। इमाम रागिब अस्फहानी रहमतुल्लाह अलैह फरमाते हैं, इखलास की हकीकत यह है कि बंदा अल्लाह पाक की इबादत और उसकी रजा हासिल करने के अलावा हर एक की इबादत करने से बरी हो जाए। कसीर अहादीस में इखलास के साथ अमल करने के फजाइल भी बयान हुए हैं। चुनांचे हजरत अब्दुल्ला इब्न मसूद रदी अल्लाह अनु से रिवायत है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिस मुसलमान में ये तीन बातें हों उसके दिल में कभी खोट ना होगा। नंबर एक, उसका अमल खालिस अल्लाह पाक के लिए हो। नंबर दो, वो आइम्मा मुस्लिमीन के लिए खैरख्वाही करे। नंबर तीन, मुसलमानों की जमात को लाजिम पकड़ ले। हजरत साद रदी अल्लाह अनु से रिवायत है, सरकार मदीना सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह पाक इस उम्मत के कमजोर लोगों की दुआओं, उनकी नमाजों और उनके इखलास की वजह से इस उम्मत की मदद फरमाता है। हजरत माज बिन जबल रदी अल्लाह अनु को जब ताजदार रिसालत सल्लल्लाहु अलैहि वसल्लम ने यमन की तरफ भेजा तो उन्होंने अर्ज किया, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मुझे कोई वसीयत कीजिए। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अपने दीन में इखलास रखो, तुम्हारा थोड़ा अमल भी काफी हो जाएगा। इसी तरह इखलास छोड़ना ये भी बहुत बुरी बात है, दिखावा करना ये बहुत गलत बात है, और इसके मुतालिक भी अहादीस मुबारक हैं। चुनांचे हजरत अबू हुरैरा रदी अल्लाह अनु से रिवायत है, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह पाक इरशाद फरमाता है, मैं शरीक से बेनियाज हूँ, जिस शख्स ने किसी अमल में मेरे साथ मेरे गैर को शरीक किया मैं उसे और उसके शिर्क को छोड़ देता हूँ। हजरत अनस बिन मालिक रदी अल्लाह अनु से रिवायत है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कयामत के दिन मोहर लगे हुए नामे आमाल लाए जाएंगे। अल्लाह पाक इरशाद फरमाएगा, इस आमाल नामे को कबूल कर लो और इस आमाल नामे को छोड़ दो। फरिश्ते अर्ज करेंगे, तेरी इज्जत की कसम, हमने वही लिखा है जो उसने अमल किया। अल्लाह पाक इरशाद फरमाएगा, तुमने सच कहा मगर इसका अमल मेरी जात के लिए ना था, आज मैं सिर्फ उसी अमल को कबूल करूंगा जो मेरी जात के लिए किया गया होगा। अल्लाह अकबर। हजरत अबू हुरैरा रदी अल्लाह अनु से रिवायत है, सैयदुल मुरसलीन सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कयामत के दिन सबसे पहले एक शहीद का फैसला होगा, जब उसे लाया जाएगा तो अल्लाह पाक उसे अपनी नेमतें याद दिलाएगा, वो उन नेमतों का इकरार करेगा, फिर अल्लाह पाक इरशाद फरमाएगा, तूने इन नेमतों के बदले में क्या अमल किया? वो अर्ज करेगा, मैंने तेरी राह में जिहाद किया यहां तक कि शहीद हो गया। अल्लाह पाक फरमाएगा, तू झूठा है, तूने जिहाद इसलिए किया था कि तुझे बहादुर कहा जाए और वो तुझे कह लिया गया, फिर उसके बारे में जहन्नम में जाने का हुक्म दे दिया जाए तो उसे मुंह के बल घसीट कर जहन्नम में डाल दिया जाए, फिर उस शख्स को लाया जाएगा जिसने इल्म सीखा सिखाया और कुरान पढ़ा, वो आएगा तो अल्लाह पाक उसे भी अपनी नेमतें याद दिलाएगा, वो अपनी नेमतों का इकरार भी करेगा, फिर अल्लाह पाक उससे पूछेगा कि तूने इन नेमतों के बदले में क्या किया? वो अर्ज करेगा, मैंने इल्म सीखा इल्म सिखाया और तेरे लिए कुरान करीम पढ़ा। अल्लाह पाक फरमाएगा, तू झूठा है, तूने इसलिए इल्म सीखा ताकि तुझे आलिम कहा जाए और कुरान पाक इसलिए पढ़ा कि तुझे कारी कहा जाए और वो तुझे कह लिया गया, फिर उसे भी जहन्नम में डालने का हुक्म होगा तो मुंह के बल घसीट कर जहन्नम में उसे डाल दिया जाए। फिर एक मालदार शख्स को लाया जाएगा जिसे अल्लाह पाक ने हर तरह का माल अता फरमाया था, उसे लाकर नेमतें याद दिलाई जाएंगी तो वो भी उन नेमतों का इकरार करेगा। अल्लाह पाक इरशाद फरमाएगा, तूने इन नेमतों के बदले में क्या किया? वो कहेगा, मैंने तेरी राह में जहां जरूरत पड़ी वहां खर्च किया। अल्लाह पाक फरमाएगा, तू झूठा है, तूने ये सखावत इसलिए की थी कि तुझे सखी कहा जाए और वो कह लिया गया, फिर उसके बारे में जहन्नम का हुक्म होगा तो उसे भी मुंह के बल घसीट कर जहन्नम में डाल दिया जाएगा। अल्लाह अकबर। अल्लाह ताला हमें मुखलिस बनाए। इखलास को छोड़ना और रियाकारी करना ये बहुत ही खतरनाक अमल है, अल्लाह हमें महफूज फरमाए। फिर मजीद इस आयत में अल्लाह पाक ने फरमाया, कमा बदअकुम तऊदून, जैसे तुम्हें उसने पैदा फरमाया था तुम वैसे ही पलटोगे। हजरत अब्दुल्लाह इब्न अब्बास रदी अल्लाह अनुमा फरमाते हैं, अल्लाह पाक ने इब्तिदा ही से बनी आदम में से बास को मोमिन और बास को काफिर पैदा फरमाया, फिर कयामत के दिन अल्लाह पाक उन्हें वैसे ही लौटाएगा जैसे इब्तिदा में फरमाया था, मोमिन मोमिन बनकर और काफिर काफिर बनकर। इस आयत की तफसीर में हजरत मोहम्मद बिन काब फरमाते हैं, जिसे अल्लाह पाक ने इब्तिदा ही से शकी और बदबख्त लोगों में से पैदा किया है वो कयामत के दिन अहले शकावत से उठेगा, चाहे वो पहले नेक काम करता हो, जैसे इबलीस, उसे अल्लाह पाक ने बदबख्तों में से पैदा किया था, ये पहले नेक अमाल करता था, बिलाखिर कुफर की तरफ लौट गया, और जिसे अल्लाह पाक ने इब्तिदा ही से सआदतमंद लोगों में से पैदा किया वो कयामत के दिन सआदतमंदों में से ही उठेगा, अगरचे वो पहले बुरे काम करता रहा हो, जैसे حضرت موسیٰ علیہ الصلوۃ والسلام کے زمانے کے جادوگر، یہ پہلے فرعون کے تابع تھے لیکن بعد میں فرعون کو چھوڑ کر حضرت موسیٰ علیہ الصلوۃ والسلام پر ایمان لے آئے۔ اور اس آیت کی ایک تفسیر یہ بھی کی گئی ہے کہ جس طرح انسان ماں کے پیٹ سے بے لباس پیدا کیے گئے، بے ختنہ پیدا ہوئے، اسی طرح قیامت کے دن بھی اسی طرح اٹھائے جائیں گے۔ حضرت عبداللہ ابن عباس رضی اللہ عنہ سے روایت ہے، نبی کریم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، قیامت میں تم ننگے پاؤں، ننگے بدن اور ختنہ کے بغیر اٹھائے جاؤ گے۔ مزید آگے اللہ پاک فرماتا ہے، فریقاً ہدا و فریقاً حق علیہم الضلالہ انہم اتخذوا الشیاطین اولیاء من دون اللہ ویحسبون انہم مقتدون۔ آسان ترجمہ قرآن کنز العرفان، ایک گروہ کو ہدایت دی اور ایک فرقے پر گمراہی ثابت ہو گئی، انہوں نے اللہ کو چھوڑ کر شیطانوں کو دوست بنا لیا ہے اور سمجھتے یہ ہیں کہ یہ ہدایت یافتہ ہیں۔ ناظرین اکرام، یہاں پر فرمایا گیا فریقاً ہدا، ایک گروہ کو ہدایت دی، یعنی تمام کے تمام لوگ ایمان نہ لائیں گے، کچھ ایسے ہیں جنہیں اللہ پاک نے ایمان اور معرفت عطا فرمائی اور اس کی ہدایت دی اور انہیں اطاعت اور عبادت کی توفیق دی، ان کے بالمقابل کچھ لوگ ایسے ہیں جو گمراہ ہوئے اور یہ کفار ہیں، انہوں نے اللہ پاک کو چھوڑ کر شیطانوں کو دوست بنا لیا ہے۔ شیطانوں کو دوست بنانے کا مطلب یہ ہے کہ ان کی بات مانی جائے، ان کی اطاعت کی جائے، ان کے کہے پر چلا جائے، ان کے حکم سے کفر و معاصی کو اختیار کیا جائے، اور اس کے باوجود وہ یہ سمجھیں کہ ہم ہدایت یافتہ ہیں۔ عمومی گمراہی سے بدتر گمراہی یہ ہوتی ہے کہ آدمی گمراہ ہونے کے باوجود خود کو ہدایت پر سمجھے۔ اگلی آیت میں اللہ پاک فرماتا ہے، یا بنی آدم خذوا زینتکم عند کل مسجد وکلوا واشربوا ولا تسرفوا انہ لا یحب المسرفین۔ آسان ترجمہ قرآن کنز العرفان، اے آدم کی اولاد، ہر نماز کے وقت اپنی زینت لے لو اور کھاؤ اور پیو اور حد سے نہ بڑھو، بے شک وہ حد سے بڑھنے والوں کو پسند نہیں فرماتا۔ ناظرین اکرام، اس آیت میں فرمایا خذوا زینتکم، یعنی نماز کے وقت صرف ستر عورت کے لیے کفایت کرنے والا لباس ہی نہ پہنو، بلکہ اس کے ساتھ وہ لباس زینت والا بھی ہو، یعنی عمدہ لباس میں اپنے رب کے حضور حاضری دو۔ ایک قول یہ ہے کہ خوشبو لگانا زینت میں داخل ہے، یعنی نماز کے لیے ان چیزوں کا بھی اہتمام رکھو۔ سنت یہ ہے کہ آدمی بہتر حیثیت کے ساتھ نماز کے لیے حاضر ہو، کیونکہ نماز میں رب سے مناجات ہے، تو اس کے لیے زینت کرنا اور عطر لگانا مستحب ہے، جیسا کہ ستر عورت اور طہارت لازم ہے۔ اس آیت میں ستر چھپانے اور کپڑے پہننے کا حکم دیا گیا ہے، اور اس میں دلیل ہے کہ ستر عورت یعنی جسم کو چھپانا نماز، طواف، بلکہ ہر حال میں واجب ہے۔ اور یہ بھی پتہ چلا کہ نماز جہاں تک ہو سکے اچھے لباس میں پڑھی جائے اور مسجد میں اچھی حالت میں آیا جائے، بدبودار کپڑے، بدبودار منہ لے کر مسجد میں نہ آیا جائے، اور ایسے ہی بے لباس مسجد میں داخل نہ ہوا جائے۔ حضرت ابو سعید خدری رضی اللہ عنہ سے روایت ہے، رسول پاک صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، جو مسجد سے اذیت کی چیز نکالے اللہ پاک اس کے لیے جنت میں ایک گھر بنائے گا۔ حضرت واصلہ بن اسقع رضی اللہ عنہ سے روایت ہے، تاجدار مدینہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، مساجد کو بچوں اور پاگلوں، خرید و فروخت اور جھگڑے، آواز بلند کرنے، حدود قائم کرنے اور تلوار کھینچنے سے بچاؤ۔ حضرت ابو ہریرہ رضی اللہ عنہ سے روایت ہے، رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، جو کسی کو مسجد میں آواز بلند گمشدہ چیز ڈھونڈتے سنے تو کہے، اللہ پاک وہ گمشدہ شے تجھے نہ ملائے، کیونکہ مسجد اس کام کے لیے نہیں بنائی گئی۔ امام اعظم ابو حنیفہ رحمۃ اللہ تعالی علیہ نماز تہجد کے لیے بڑے ہی قیمتی لباس کو پہنا کرتے تھے، بیش قیمت قمیص، پاجامہ، امامہ اور اچھی چادر پہنا کرتے تھے، جس کی قیمت تقریباً 1500 درہم کے قریب ہوتی۔ آپ رحمۃ اللہ تعالی علیہ ہر رات تہجد ایسے لباس میں پڑھتے تھے اور فرماتے تھے کہ ہم جب لوگوں سے اچھے لباس میں ملتے ہیں تو اللہ پاک سے بھی اعلیٰ لباس میں ملاقات کیوں نہ کریں۔ مزید اس آیت میں فرمایا، وکلوا واشربوا، کھاؤ اور پیو۔ کلبی کا قول ہے کہ بنی عامر زمانہ حج میں اپنی خوراک بہت ہی کم کر دیتے تھے، اور گوشت اور چکنائی تو بالکل کھاتے ہی نہ تھے، اور اس کو حج کی تعظیم جانتے تھے۔ مسلمانوں نے انہیں دیکھ کر عرض کیا، یا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم، ہمیں ایسا کرنے کا زیادہ حق ہے۔ اس پر یہ آیت نازل ہوئی کہ کھاؤ اور پیو، خواہ وہ گوشت ہو، چکنائی ہو، کھاؤ اور اسراف نہ کرو۔ اور اسراف یہ ہے کہ سیر ہو چکنے کے بعد بھی کھاتے رہو، یا حرام کی پرواہ نہ کرو۔ اور یہ بھی اسراف ہے کہ جو چیز اللہ پاک نے حرام نہیں کی اس کو حرام کر لو۔ حضرت عبداللہ ابن عباس رضی اللہ عنہ نے فرمایا، کھاؤ جو چاہو اور پہنو جو چاہو، اور اسراف اور تکبر سے بچتے رہو۔ اس سے پتہ چلا کہ محض ترک دنیا عبادت نہیں، بلکہ ترک گناہ عبادت ہے۔ खलीफा हारून रशीद का एक ईसाई तबीब, इल्म तिब में बहुत माहिर था, डॉक्टरी में बहुत माहिर था। इसने एक मरतबा हजरत अली बिन हुसैन वाकिद रहमतुल्लाह अलैह से कहा, इल्म दो तरह का है, इल्म अदियान और इल्म अबदान, और तुम मुसलमानों की किताब कुरान पाक में इल्म तिब से मुतालिक कुछ भी नहीं बता सकते। आप रहमतुल्लाह ताला अलैह ने उस ईसाई तबीब को जवाब दिया, अल्लाह पाक ने हमारी किताब की आधी आयत में पूरी तिब को जमा फरमा दिया है। ईसाई तबीब ने हैरान होकर पूछा, वो कौन सी आयत है? आप रहमतुल्लाह ताला अलैह ने फरमाया, वो अल्लाह पाक का ये फरमान है, वकुलू व शरबू वला तुसरिफू, खाओ और पियो और हद से ना बढ़ो। इसमें पूरी इल्म तिब और डॉक्टरी गोया आ गई है। इस आयत मुबारक में इस बात की दलील भी है कि खाने और पीने की तमाम अशिया हलाल हैं, तमाम चीजें हलाल हैं, सिवाय उनके जिन पर शरीयत में दलील हुरमत कायम हो, क्योंकि ये कायदा मुकर्ररा मुसल्लमा है कि तमाम अशिया में असल इबाहत है, तमाम अशिया में असल मुबाह होना है, मगर जिस पर शरीयत में शारे ममानअत फरमा दें उसकी हुरमत दलील मुस्तकिल से साबित हो गई, तो अब उस पर हुरमत का हुक्म लगेगा। अल्लाह पाक अमल की तौफीक अता फरमाए। जिंदगी रही, अगले प्रोग्राम में मिलेंगे। अपना ख्याल रखिएगा। सल्लु अलैल हबीब सल्लल्लाहु अला मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम।